नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रिया नेपाल। आज मिति 2079 साल कार्तिक 26 गते शनिबार, मार्ग कृष्ण पक्ष चतुर्थी तिथि, तदनुसार नोभेम्बर महिनाको 12 तारीक सन् 2022, नेपाल सम्बत 1143। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। लोकतन्त्र जोगाउने दायित्व गठबन्धनको काँधमा प्रम शीर्षकमा छापिएको खबर हो यो। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाली लामो संघर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन मंगिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन महत्वपूर्ण हुने बताउनु भएको छ। वाम लोकतान्त्रिक गठबन्धनले काठमाण्डू क्षेत्र नम्बर 10 शुक्रबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थिरताकै लागि 5 दलीय सरकार निर्माण र चुनावी गठबन्धन भएको बताउनुभयो। उहाँले समावेशी लोकतन्त्रलाई जोगाउने दायित्व र गठबन्धनकै काँधमा आएको विचार व्यक्त गर्दै आगामी निर्वाचनपछि देश स्थायित्वतर्फ उन्मुख हुने बताउनुभयो। प्रधानमन्त्री देउवाली जनताले आफ्नो मत मार्फत समुन्नत नेपालका पक्षमा लागेका राजनीतिक दललाई अनुमोदन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले राष्ट्रले धेरै संघर्षपछि संविधान पाएको स्मरण गर्दै लोकतान्त्रिक पद्धतिलाई सबलीकरण गर्नुपर्ने दायित्व अबको कार्यभार रहेको बताउनुभयो। उहाँले भन्नुभयो संविधानले 33% महिलाको सहभागिता सुनिश्चित गरेको छ। आदिवासी जनजाति सहित सबै नागरिकलाई हक अधिकार दिएको छ। यो समावेशी संविधान मात्रै नभई सबै समावेशिक लोकतन्त्र पनि छ। यसलाई सबलीकरण गर्ने दायित्व हाम्रो हो। प्रधानमन्त्री देउवाले सबै वर्ग तथा क्षेत्र अटाउने संविधानलाई बचाउने लक्ष्यसाथ गठबन्धन बनेको बताउनुभयो। उहाँले अघिल्लो दुई पटक संसद भंग गरिएको स्मरण गर्दै संविधान र लोकतन्त्र बचाएकै कारण गठबन्धनलाई मत दिएर विजयी बनाउन अपील गर्नुभयो। उहाँले लोकतन्त्रलाई समृद्ध पार्ने गठबन्धनको लक्ष्य रहेको बताउँदै जनताले पाएको अधिकारलाई अझ सबलीकरण गर्न र लोकतन्त्रको अनुभूति जनतामा होस् भन्ने चाहना रहेको प्रष्ट पार्नुभयो। प्रधानमन्त्री देउवाले स्थायी शान्ति र लोकतन्त्रको सम्वर्धनका लागि गठबन्धन अपरिहार्य रहेको दावी गर्दै सत्ता साझेदार दलहरूबीच 10-15 वर्ष सहकार्य हुने उल्लेख गर्नुभयो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। सत्ता गठबन्धनको सीट बाँडफाँड कार्यदलका संयोजक समेत रहनुभएका कांग्रेस नेता कृष्ण प्रसाद सिटौला झापा 3 उम्मेद्वार हुनुहुन्छ। 2074 राप्रपा अध्यक्ष राजेन्द्र लिङदिनसँग पराजित हुनुभएका वहाँ यसपटक पनि लिङदिनसँगै प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। यो क्षेत्रमा सिटौलालाई गठबन्धनको र लिङदिनलाई एमालेको साथ रहेको छ। गठबन्धनमा रहेका माओवादी र एकीकृत समाजवादीको मत तथा राप्रपा एमाले कार्यकर्ताको सुसुप्त द्वन्द्वका कारण परिणाम आफ्नो पक्षमा पार्न सकिने विश्लेषण सिटौलाले गर्नुभएको छ। एमालेका बागी उम्मेद्वारले पनि लिङदेनको केही मत काट्ने उहाँको आकलन रहेको छ। यद्यपि स्थानीय निर्वाचनमा वडा अध्यक्ष उम्मेद्वारले पाएको मत अनुसार लिङदेन अगाडि हुनुहुन्छ। सिटौलाले आफू अन्तिम पटक उम्मेद्वार बनेको सन्देश मतदातामाझ पठाउनु भएको छ। निर्वाचनपछि गठबन्धनको सरकार बन्ने र विकास निर्माणका कामलाई तीव्रता दिने आश्वासन उहाँले बाँड्नु भएको छ। 2074 लिङदेनले जिते पनि ठूला विकासका काम गर्न नसकेको आरोप रहेको छ। प्रदेशसभा 3-1 कांग्रेसका भूमि राजवंशी र 3-2 माओवादीका पूर्ण सिंह राजवंशी उम्मेद्वार हुनुहुन्छ। सिटौलालाई राजवंशी, मुस्लिम, बंगाली र मधेसी समुदायका मतको बढ़ी भर छ। राप्रपाको बलियो र उपस्थिति रहेको कचनकौल गाउँपालिकामा स्थानीय निर्वाचनमा कांग्रेसले जितेकाले पनि सिटौला उत्साहित हुनुहुन्छ। कृष्ण दाईको अवस्था मजबूत छ। स्थानीय कांग्रेस कार्यकर्ता प्रवीण घोषले भन्नुभयो लिङदेनले पनि 2074 भन्दा आफू बलियो भएको बताउनु भएको छ। यसपटक अझ राम्रो भएको छ। कचनकौलमा मत बढ़ी आउँछ। स्थानीय तह निर्वाचनमा त्यहाँ केही त्रुटि भएको छ। उहाँले भन्नुभयो सिटौलाको अन्तिम इनिङ्स अन्तिम पटक उम्मेद्वार बनेको सन्देश मतदातामाझ पछाएका सिटौलाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बन्ने र विकास निर्माणका कामलाई तीव्रता दिने आश्वासन बाँड्नु भएको छ। कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। विद्यार्थी राजनीतिबाट उदाउनुभएका शंकर पोखरेल 2059 एमालेको केन्द्रीय सदस्य 2064 समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य 2065 बुटोलमा सम्पन्न पार्टीको आठौं महाधिवेशनबाट सचिव र 2066 सूचना तथा संचार मन्त्री बनेर राष्ट्रिय राजनीतिमा क्रमशः स्थापित हुँदै हुनुहुन्थ्यो। तर 2070 भएको संविधानसभाको दोस्रो निर्वाचन तथा 2071 असारमा काठमाण्डुमा भएको पार्टीको नौं महाधिवेशनमा उपमहासचिवमा पराजय र 2074 निर्वाचनमा प्रदेशसभामा खुम्चिएपछि उहाँ पार्टीभित्र किनारा लाग्दै जानुभयो। पोखरेल प्रदेश सांसद भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्री चुनिएपछि बुटोलमै धेरै इन्गेज भइरहँदा केन्द्रीय राजनीतिमा एमालेका हालका उपाध्यक्ष विष्णु पौडेल र पोखरेललाई नै उपमहासचिवमा पराजित गर्नुभएका अर्का नेता घनश्याम भूषाल थप बलियो बनिरहनु भएको थियो। माओवादीसँग एकीकरणपछि बनेको नेकपाको शक्तिशाली महासचिव पद हत्याउन सकेपछि पौडेलले आफ्नो शक्ति थप एकीकृत गर्नुभयो। केन्द्रीय राजनीतिमा आफ्नो प्रभाव छाड्ने प्रयत्न स्वरूप पोखरेल बीचबीचमा बुटोल काठमाण्डु गरिरहनुहुन्थ्यो। तत्कालीन नेकपाभित्र देखिएका विवाद मिलाउन सक्रिय पनि भइरहनुहुन्थ्यो। सर्वोच्च अदालतले नेकपालाई एकीकरण पूर्वको अवस्थामा फर्काइदिएपछि पोखरेलले मुख्यमन्त्री पद पनि गुमाउनु भयो। पोखरेलको राजनीतिक परीक्षा 28 वर्षपछि प्रत्यक्ष चुनाव जितेर प्रतिनिधि सभा छिर्न प्रयत्नशील एमाले महासचिव पोखरेलको आगामी राजनीतिक जीवन आसन्न आम निर्वाचनमा निर्भर। कान्तिपुर दैनिकले नै अग्रपृष्ठमा छापेको छ। नेपाली कांग्रेसका नेता तथा सत्ता साझेदार चार दलका साझा उम्मेद्वार राम जनम चौधरी पछिल्लो साता टीकापुर नगरपालिका सहित आसपासका क्षेत्रमा मत माग्न पुग्नुभयो। थारू बहुमूल्य क्षेत्रमा चुनावी प्रचारमा जाँदा उम्मेद्वार चौधरीलाई मतदाताले राखेको एउटै माग थियो, टीकापुर घटनाको विषयलाई जसरी पनि सुरक्षित अवतरण गराउनु पर्यो। चौधरीले भन्नुभयो, टीकापुर घटनापछि कैलाली क्षेत्र नम्बर एक निकै ठूलो सामाजिक संकटमा जुधिरहेको छ, त्यसैले यो समस्याको औपचारिक रूपमा समाधान खोज्न पहल गरे मत दिने वचनबद्धता मतदाताले व्यक्त गर्नुभएको छ। यो विषय निकै सघन रूपमा उठिरहेको छ। कैलालीका पाँचवटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि 48 जनाको उम्मेद्वारी परेको छ, तर विकास निर्माण र समुन्नतिको मार्गचित्र भन्दा पनि बढ़ी टीकापुर घटना बहसमा छ। यस क्षेत्रमा पर्ने टीकापुरमा 2072 भदौ 7 गते भएको घटनाले अरू सबैका चुनावी मुद्दा प्राय ओझेलमा परेका छन्। थारूहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहित 7 सुरक्षाकर्मी एवं 2 बालक टेकेन्द्र साउदको मृत्यु र 50 भन्दा बढ़ी सुरक्षाकर्मी घाइते भएको घटना अझै सेलाएको छैन। चुनावी सरगर्मीसँगै सद्भाव फर्काउन पहल गोर्खापत्र दैनिक अग्रपृष्ठमा छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक। नेपाल टेलिकमको सरल चल्ने वाइफाई खर जाने बल्क एसएमएस हुर हुरी चल्ने 4G इन्टरनेट सलल जोडी नीति सीयुजी नेटवर्क अनि आहा कति रमाइलो एनटिटिभी, बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। उपत्यकामा ठूला दललाई साना र स्वतन्त्र उम्मेद्वारको कति चुनौती नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। उपत्यकामा प्रतिनिधि सभाका 15 निर्वाचन क्षेत्रमा 360 जना उम्मेद्वार मध्ये स्वतन्त्र मात्रै 140 जना छन्। त्यसबाहेक साना दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी लौरो अभियान चलाइरहेको हाम्रो नेपाली पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार पनि ठूलो संख्यामा छन्। संख्याका हिसाबले मात्रै होइन, व्यक्ति र मुद्दाको दृष्टिले पनि यसपटक उपत्यकामा ठूला दललाई साना र स्वतन्त्रको चुनौती थपिएको छ। गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले अत्यधिक मतसहित काठमाण्डु महानगरको मेयरमा अप्रत्याशित जीत हासिल गरेपछि स्वतन्त्र र साना दलका उम्मेद्वार उत्साही भएका छन्। उपत्यकाका मतदाताको मनोविज्ञान बुझ्न नसकेर ठूला दलका उम्मेद्वार बेचैन छन्। स्थानीय तहको परिणामपछि खास गरी काठमाण्डू 1, 2, 5, 7, 8, 9 र ललितपुर 3 ठूला दलका उम्मेद्वारलाई साना दल र स्वतन्त्रको चुनौती धेरै छ। जीत नै हात पार्न नसके पनि यस्ता उम्मेद्वारले ठूला दलहरूको नतिजामा भने निर्णायक भूमिका खेल्ने विश्लेषकहरूको अनुमान छ। ठूला दलप्रति रहेको मतदाताको असन्तुष्टि नतिजामा देखिन सक्ने सम्भावना विश्लेषकहरू औन्याउँछन्। काठमाण्डु उपत्यका 7 निर्वाचन क्षेत्रमा स्वतन्त्र साना दलका उम्मेद्वार मतदाताको घर घर पुगेर आक्रामक प्रचार मात्रै गरिरहेका छैनन्। ठूला दलप्रति मतदातामा रहेको असन्तुष्टि क्यास गर्ने दाउमा रहेका छन्। यसैबीच राजनैतिक विश्लेषक राजेन्द्र महर्जन भन्नुहुन्छ, काठमाण्डु उपत्यकामा ठूला दललाई यसपालि स्वतन्त्र र साना दलका उम्मेद्वारबाट थ्रेट देखिन्छ। स्थानीय निर्वाचनमा जस्तै बालेन शाह प्रवृत्ति फेरि नदोहोरिएला भन्न सकिन्न, तर हारजित नै हुने गरी भन्न सक्ने अवस्था चाहिँ छैन। यद्यपि काठमाण्डुका मतदाताले नयाँ अनुहार खोजिरहेका छन् भने मनोविज्ञान चाहिँ देखिएको छ। पुराना दलको जुन खालको संगठन प्रभाव छ त्यसलाई हल्लाउन सक्छन् सक्दैनन् भन्ने प्रश्न अझै रहेको छ। अर्का राजनैतिक विश्लेषक भास्कर गौतम भन्नुहुन्छ, काठमाण्डु उपत्यकामा कुनै पार्टीमा पनि आबद्ध नभएको पढे लेखेको अनि स्वतन्त्रलाई भोट दिने जमात ठूलो छ। रंजु दर्शना किशोर थापा हुँदै बालेन शाहसम्म आइपुग्दा हामीले देखिरहेका छौं यस्ता मतदाताको भोट सधैँ सिफ्ट भइरहने हुँदा यसपटक त्यसको फाइदा स्वतन्त्र र नयाँ उम्मेद्वारले लिन सक्ने सम्भावना रहेको छ। उपत्यकामा ठूला दललाई साना र स्वतन्त्र उम्मेद्वारको कति चुनौती नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। राजनीति र राजनीतिक दलप्रति आम जनताको आशा र भरोसा टुटेको छ, वितृष्णा जागेको छ, अविश्वास बढ़ेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको बुझाइ हो यो। काठमाण्डु 5 प्रतिनिधि सभा सदस्यका उम्मेद्वार पौडेलले मत माग्दै जनताको घर दैलोमा पुग्दाको अर्को तितो यथार्थ सुनाउँदै भन्नुभयो, मतदातालाई नमस्कार गर्यो त्यो पनि फिर्ता गर्दैनन्, अझ उम्मेद्वार भन्यो भने त मुन्टु बटारेर हिँड्छन्। यस्तो अवस्थामा काठमाण्डु 5 मात्र होइन देशभरि यस्तो अवस्था काठमाण्डु 5 मात्र होइन देशभरि नै छ। राजनैतिक दल दलका र स्वतन्त्र उम्मेद्वार विभिन्न आश्वासन र नारासहित प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचारमा जुटे पनि आम जनतालाई त्यसले छोएको छैन। आश्वासनका अनगिन्ती पोकाहरूलाई आकर्षक ढंगबाट दलहरूले आफ्ना उम्मेद्वार र नेता कार्यकर्ता मार्फत मात्र होइन संचार माध्यमबाट पनि जनतामाझ पुर्याएका छन्, तर जनताले त्यसमा विश्वास गरेका छैनन्। दलहरूले निर्वाचनको मुखमा सार्वजनिक गरेका वाचा घोषणा पत्र पूरा हुने विश्वास पनि जनताले गरेका छैनन्। राजनीतिक दल र तीनका उम्मेद्वारले जनतामा भरोसा र आशा जगाउन नसक्दा चुनाव आउन केही दिन बाँकी रहँदा पनि रौनक आउन नसकेको बुटोल स्थायी घर भइहाल ललितपुर बस्ने नारायण पौडेल बताउनुहुन्छ। उम्मेद्वार दलका नेता कार्यकर्ता उम्मेद्वारका सहयोगी तथा निकटहरू र निर्वाचन आयोग बाहेक अरूलाई चुनावले अझै नछोएको उहाँको भनाइ छ। राजनीतिमा आकर्षण छ, भरोसा छैन, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनमा दलको घोषणा पत्रले प्राथमिकता पाउनुपर्नेमा व्यक्तिको विचार हावी भएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। गोर्खापत्र संस्थानले बागमती गण्डकी र लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला समाचारदाताका लागि निर्वाचन समाचार लेखन अनुशिक्षणको शुक्रबार सौराहामा उद्घाटन गर्नुहुँदै उहाँले निर्वाचनको सन्दर्भमा व्यक्ति हावी हुने गरी विचलन आउन सक्ने बताउनुभयो। दलको विचार भन्दा व्यक्ति हावी भए निर्वाचन पात्र परिवर्तनको कुरा मात्रै होइन, आगामी पाँच वर्ष मुलुकलाई एकीकृत रूपमा जनताले चाहेको गन्तव्यमा पुर्याउने विचार निष्ठा र संकल्पको छनौट हो। थपलियाले थप्नुभयो, दलको घोषणा पत्र विचार एउटा छ तर उम्मेद्वारहरू धारा पानी कुवा कुलोको कुरा गर्दै हिँडेका छन्। सांसदको भूमिका नबुझी स्थानीय तहले गर्ने काम गर्छु भन्ने खालका आश्वासन दिएको पाइएको छ। उहाँले बहुदलीय व्यवस्थामा दलको घोषणा पत्र सिद्धान्त निष्ठा र कार्यक्रमका आधारमा उम्मेद्वारले मत माग्नुपर्ने बताउनुभयो। दलभन्दा व्यक्तिको विचार हावी भयो गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। मुख्य राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरिएको नयाँ नक्साको स्वामित्व ग्रहण गर्न हानथाप गरेका छन्। सर्वसम्मत रूपमा प्रतिनिधि सभाबाट नयाँ नक्सा अनुमोदन भए तापनि तीनै दलका शीर्ष नेताहरूले त्यसको श्रेय लिन अग्रसर भएका छन्। उक्त नक्सालाई तीनै दलका शीर्ष नेताहरूले चुनावी एजेण्डा बनाएका छन्। केही दिन अघि दार्चुलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई चुनावमा जिताए नयाँ नक्सामा समेटिएका नेपाली भूभागलाई फिर्ता गरेरै छाड्ने त्यहाँका जनतासामु प्रतिबद्धता जनाउनु भएको छ। त्यस लगत्तै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त चुनावी सभामा एमाले अध्यक्ष ओलीको एक्लो प्रयासमा चुच्चे नक्सा जारी नभएको बताउनुभयो। चुच्चे नक्साको स्वामित्व लिन तछाड मछाड अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै हिम गलनको स्थिति बढ्दा नेपालको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको सगरमाथा राष्ट्रिय निकुञ्ज सहित विश्वका 50 विश्व सम्पदा क्षेत्र सन् 2050 लोप हुने अवस्थामा पुगेका छन्। संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले कोप 27 अघि सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वव्यापी तापक्रम वृद्धिको असरले हिमाली क्षेत्रको हिमगलनमा तीव्रता आएकाले ती क्षेत्रमा रहेका विश्व सम्पदा सूचीका प्राकृतिक सम्पदा लोप हुने अवस्थामा पुगेको देखाइएको छ। क्यानाडा र अमेरिकाका विश्व सम्पदा क्षेत्र लुआने, वांगेल, इलियास, ग्लेशियर वे र तात्सेन सिनी अल्सेक, अर्जेन्टिनाको लस ग्लेशियर्स राष्ट्रिय निकुञ्ज, न्यूजील्याण्डको ते वाही पौनामु, स्विजरल्याण्डको स्विज आल्पस जंगफ्राउ, डेनमार्कको लुलिसाट आइसजोड, नर्वेको गेराङजोड र नर्वेजोड, ताजिकिस्तान स्थित पामेरको पहाड़मा रहेको ताजिक राष्ट्रिय निकुञ्ज लगायत क्षेत्रमा संकट देखिएको छ। हाल सालै सार्वजनिक भएको तापक्रम वृद्धिको नयाँ गतिले 2 डिग्री सेल्सियस नाग्ने तथ्य वास्तविकतामा परिणत भएमा उच्च हिमाली भेगका विश्व सम्पदा जोगाउन सकिने युनेस्कोले घोषणा गरेको छ। तर पहिलेको घोषणा अनुसार विश्वव्यापी तापक्रमलाई 1.5 डिग्री सेल्सियसमा रोक्न सकेको खण्डमा भने 50 हिमाली विश्व सम्पदा मध्ये 2/3 बचाउन सकिने अनुमान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। जलवायु परिवर्तनको असर सगरमाथा सहितका विश्व सम्पदा जोखिममा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। दुबई घुम्न जाने भन्दै 12 नेपाली महिला बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। हिमालय एयरलाइन्सले आवश्यक कागजपत्र अध्ययन नगरी तुरन्तै उनीहरूलाई बोर्डिङ पास उपलब्ध गरायो। शंका लागेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपूछ गर्दा सैनेटरी प्याड भित्र उनीहरूसँग कुवेतको भिसा थियो। कुन देश जान लागेको भन्दा उनीहरूले राम्रोसँग जवाफ दिन सकेनन्। ग्रामीण क्षेत्रका ती महिलालाई दुवै घुम्न लैजाने भन्दै कुवेतमा लगेर बिक्री गर्न लगिएको थियो। सामान्य सोधपूछमै त्यो कुरा खुलेपछि प्रहरीले उनीहरूलाई रोक लगाई अनुसन्धान गरिरहेको छ। सिधै कुवेत जाँदा शंका हुने भएकाले उनीहरूलाई दुवै ट्रान्जिट बनाई भोलिपल्टै कुवेत लैजान लागिएको थियो। खाड़ीको विमान नचढ्दै बिक्री भइसक्छन् नेपाली महिला। यो खबर नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। वैदेशिक रोजगारीका लागि कुवेत पुगेर अल्पत्र परेका सातजना नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ। नेपालबाट कामदार भिसामा कुवेत गएका उनीहरूलाई त्यहाँको रोजगारदाता कम्पनीले दैनिक 14 घण्टासम्म काम लगाउनुका साथै दुई महिनासम्म तलब नदिएको उद्धार गरी स्वदेश ल्याइएकाहरूले बताएका छन्। लामो समय कुवेतमा अल्पत्र परेका उनीहरूलाई धर्म ओभरसिज प्राली र संचारकर्मी जीवन शर्माको पहलमा बिहिबार राति स्वदेश ल्याइएको हो। उद्धार गरेर ल्याइएकामा विवेक राज यादव, एकवाल जोल्हा, इजहार जोल्हा, हसन राज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी रहेका छन्। यो खबर राजधानी दैनिकले भित्री पृष्ठमा छापेको छ। विश्वकप फुटबल शुरू हुने दिन नजिकिँदै गर्दा आप्रवासी श्रमिकको शोषणका मुद्दा चर्को रूपमा उठ्न थालेका छन्। महाकुम्भका रूपमा कतारमा मंगिर 4 गते शुरू हुने विश्वकप फुटबल प्रतियोगिता संचालन गर्ने रंगशाला निर्माणमा खटिएका आप्रवासी श्रमिक चरम शोषण भेटिएको प्रतिवेदन बाहिरिएको छ। एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका प्रतिवेदनले कतारमा रंगशाला निर्माणका क्रममा आप्रवासी श्रमिकमाथि शोषण भएका घटना बाहिर ल्याइरहेका छन्। कतारले विश्वकप आयोजना गर्ने निर्णय गर्दा कतारसँग दुईवटा मात्र रंगशाला थिए। अहिले कतारसँग 8 रंगशाला छन्। यसबाहेक हजारौं किलोमिटर नयाँ सड़क, रेलमार्ग, विमानस्थल र संयौं होटल बनाइएका छन्। 10 वर्षमा कतारले बनाएका यी संरचना निर्माणका क्रममा हजारौं आप्रवासी श्रमिकको ज्यान गएको र धेरैले तोकिए बमोजिमको पारिश्रमिक नपाएको तथा काम गर्ने क्रममा न्यूनतम सुविधा नदिएको आरोप लगाइदै आएको छ। कतारमा दुईवटा रंगशाला मर्मत सुधार र 6 नयाँ निर्माणका लागि दैनिक 30,000 आप्रवासी श्रमिकले काम गरेको र उनीहरूमध्ये अधिकांशले तोकेको पारिश्रमिक त पाएनन् नै निर्माणका क्रममा न्यूनतम मानवीय सुविधाबाट वञ्चित भएको प्रतिवेदन रिपोर्ट सार्वजनिक गरिएको छ। कतार विश्वकप फुटबल चर्कियो श्रमिक शोषणका मुद्दा। यो खबर गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको छ। सरकारले चालू आर्थिक वर्ष 2079-80 लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। गत आर्थिक वर्षमा गत कार्तिक 16 मन्त्री परिषद बैठकको निर्णय अनुसार मोटा धानको मूल्य प्रति क्विन्टल 2,967 रूपियाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल 3,128 रूपियाँ रहेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।